وَلَقَدْ أَوْحَيْنَا إِلَىٰ مُوسَىٰ، ہم نے موسیٰ علیہ السلام کی طرح وحی بھیجی کہ تم راتوں رات میرے بندوں کو لے کر چلے چلو اور ان کے لیے دریا میں خشک راستہ بنا لے، پھر نہ تجھے کبھی آ پکڑنے کا خطرہ ہوگا نہ ڈر کا۔ فرعون نے اپنے لشکروں سمیت اس کا تعاقب کیا تو دریا ان سب پر چھا گیا جیسا کچھ چھا جانے والا تھا۔ فرعون نے اپنی قوم کو گمراہی میں ڈال دیا اور سیدھا راستہ نہ دکھایا۔ یہ تھی آیت نمبر 77 سے 79۔ اس کا عنوان لکھیں گے، ہم بھی ڈوبیں گے تم کو بھی لے ڈوبیں گے۔ فرعون کے اوپر یہ کہاوت بہت ہی زیادہ سچ ثابت ہوتی ہے، جو عموماً ہمارے ہاں بولی جاتی ہے کہ خود تو ڈوبے ہیں تم کو بھی لے ڈوبیں گے، کہ فرعون جو ایک باطل سردار تھا جس نے اپنی حکومت کو باطل کے اوپر کھڑا کیا تھا، اس نے دنیا میں تو لوگوں کی آنکھوں میں دھول چھوکی تھی، لیکن ایسے لوگ جنہوں نے دنیا میں فرعون کی اندھی پیروی کی وہ اس کے ساتھ سمندر کے اندر چلے گئے، اور وہ لوگ جنہوں نے موسیٰ کے خاموش وعدوں پہ اعتبار کیا اور اس کے ساتھ خاموش ہجرت کی، ایسے لوگ جو تھے وہ دنیا میں بھی ایک سمندر کے راستے سے بچا کر دوسری طرف چلے گئے۔ غور کیجئے، ایک ہی دریا اللہ کے وفادار بندوں کے لیے نجات کا راستہ بن گیا اور اللہ کے دشمنوں کے لیے موت کا گھڑا بن گیا۔ یہ کتنی بڑی دلیل ہے اس بات کی کہ سمندر اور دریا بھی اللہ کا حکم مانتے ہیں۔ آج کوئی من چلا دریا ہوتا، کوئی سرکش دریا ہوتا، من مانی کرنے کا دل چاہتا، کہتا ہوں اللہ میرا دل نہیں چاہ رہا، میں تو موسیٰ کو ڈبوؤں گا اور فرعون تو مجھے بڑا پیارا لگتا ہے، اس کو نکلنے دوں گا۔ نہیں، کلو لہو مسلمون، سارے اس کے مسلمان ہیں۔ سوچئے، جب اتنا بڑا دریا، اتنا بڑا سمندر جو ہے اگر ان کو راستہ دے سکتا ہے، تو انسان پھر کیوں نہیں اللہ تعالیٰ کے حکم کو مان سکتے؟ جو ساری بات ہے اس کا خلاصہ یہی ہے کہ جب ہم اللہ تعالیٰ کی بات مانتے ہیں تو اللہ کی مخلوق بھی ہماری مددگار ہو جاتی ہے۔ پیچھے ہم نے اصحاب کہف میں دیکھا کہ کیسے کائنات نے ان کی مدد کی، لیکن وہ لوگ جو دنیا میں اپنے قائدین کے بھروسے پر حق کو نظر انداز کر دیں، تو پھر وہ دنیا میں بھی جھوٹے سہاروں پہ جینے والے، آخرت میں بھی ان کے ساتھ برا ہی معاملہ ہوگا۔ یا بنی اسرائیل لقد انجیناکم من عدوکم، اے بنی اسرائیل دیکھو تو ہم نے تمہیں تمہارے دشمن سے نجات دی اور تم سے کوہ طور کی دائیں طرف کا وعدہ کیا اور تم پر من و سلوا اتارا، تم ہماری دی ہوئی پاکیزہ روزی کھاؤ اور اس میں حد سے آگے نہ بڑھو، ورنہ تم پر میرا غضب نازل ہوگا اور جس پر میرا غضب نازل ہو جائے وہ یقیناً تباہ ہوا۔ وَإِنِّي لَغَفَّارٌ لِّمَن تَابَ وَآمَنَ وَعَمِلَ صَالِحًا ثُمَّ اهْتَدَى، ہاں بے شک میں نے بخش دینے والا ہوں جو توبہ کریں اور ایمان لے آئیں، نیک عمل کریں اور راہ راست پر بھی رہیں۔ یہ تھی آیت نمبر 80 سے 82۔ اس کا عنوان لکھیے گا، توبہ کرنے والوں کے لیے میں بخشنے والا ہوں۔ اللہ تعالیٰ کے اوپر بندوں کا حق کیا ہے کہ وہ ہر حال میں اپنے بندوں کے لیے رزق فراہم کرے، ان کی دعائیں سنے، ان کی توبہ کو قبول کرے اور ان کی نیکیوں کو قبول کرے۔ اسی طرح بندوں کے اوپر اللہ کا حق یہ ہے کہ وہ کسی حال میں اللہ کے ساتھ سرکشی نہ کریں، اس کی نعمتوں کے شکر گزار بن جائیں، اللہ تعالیٰ نے جو دیا ہے اس کو خوشی سے لے اور اس کی نعمتوں کو استعمال کر کے رب سے دور نہ ہوں۔ ہم سب اپنے آپ کو چیک کریں، جب اللہ کی نعمتیں ہمارے پاس آتی ہیں تو ہمارا ان کے ساتھ کیا سلوک ہوتا ہے؟ کیا اللہ کی نعمتیں اسی ذات سے دور کرنے کا ذریعہ تو نہیں بن جاتی؟ اس بچے کی طرح جو بگڑا ہوا لاڈلا بچہ ہے، کہ ماں جتنے کھلونے لا کے دیتی ہے وہ بچہ اتنا ہی ماں سے دور ہونے لگتا ہے کہ اب میرے پاس وقت نہیں آپ کی بات سننے کا، وہ کھانے کو بلائے تو وہ کھیل رہا ہے، وہ سونے کو کہے تو وہ کھیل رہا ہے۔ ایسے بچے کے ساتھ پھر ماں کیا کرتی ہے؟ ماں اس کا کھلونا چھپا دیتی ہے۔ جب بندے اللہ کی بات نہیں مانتے تو بعض دفعہ پھر ان کھلونوں کو جن کے ساتھ جب بہل رہے ہوتے ہیں، اللہ تعالیٰ بھی اٹھا کے ان کو کسی مشکل میں ڈال دیتا ہے، پھر انسان کی چیخیں نکلتی ہیں، پھر وہ پریشان ہو اٹھتا ہے کہ ہائے میرے ساتھ ایسا کیوں ہوا۔ لیکن اصل بات یہ ہے کہ اللہ کبھی کسی پہ ظلم نہیں کرتا، یہ انسانوں کے اپنے اعمال ہیں جو اللہ تعالیٰ کی ذات کو ان کے ساتھ ایسا معاملہ کرنے پہ مجبور کرتے ہیں۔ وما اجلک عن قومک یا موسیٰ، اے موسیٰ تجھے اپنی قوم سے غافل کر کے کون سی چیز جلدی لے آئی؟ کہا، یہ لوگ بھی میرے پیچھے ہی پیچھے ہیں۔ اور میں نے کہا، اے رب تیری طرف جلدی اس لیے کی کہ تو خوش ہو جائے۔ فرمایا، ہم نے تیری قوم کو تیرے پیچھے آزمائش میں ڈال دیا اور انہیں سامری نے بہکایا۔ بس موسیٰ سخت غضبناک ہو کر رنج کے ساتھ واپس لوٹے اور کہنے لگے، اے میری قوم والو، کیا تم سے تمہارے پروردگار نے نیک وعدہ نہ کیا تھا؟ کیا اس کی مدت تمہیں لمبی معلوم ہوئی؟ بلکہ تمہارا ارادہ ہی یہ ہے کہ تم پر تمہارے رب کا غضب نازل ہو کہ تم نے میرے وعدے کا خلاف کیا۔ انہوں نے جواب دیا، ہم نے اپنے اختیار سے آپ کے ساتھ وعدے کا اختلاف نہیں کیا، بلکہ ہم پر قوم کے زیورات کے جو بوجھ لاد دیے گئے تھے انہیں ہم نے ڈال دیا اور اسی طرح سامری نے بھی ڈال دیا۔ پھر اس نے لوگوں کے لیے ایک بچڑا نکال کھڑا کیا، یعنی بچڑے کا بت، جس کی گائے کی سی آواز تھی، پھر کہنے لگے کہ یہی تمہارا معبود ہے اور موسیٰ کا بھی، لیکن موسیٰ بھول گیا۔ क्या ये गुमराह लोग ये भी नहीं देखते कि वो तो इनकी बात का जवाब भी नहीं दे सकता, न इनके किसी भले बुरे का इख्तियार रखता है। और हारून अलैहिस्सलाम ने इससे पहले ही इनसे कह दिया था कि ऐ मेरी कौम वालों, इस बछड़े से तो सिर्फ तुम्हारी आजमाइश की गई है, तुम्हारा हकीकी परवरदिगार तो अल्लाह रहमान ही है, बस तुम सब मेरी ताबेदारी करो और मेरी बात मानते चले जाओ। उन्होंने जवाब दिया कि मूसा की वापसी तक तो हम इसी के मुजावर बने बैठे रहेंगे। मूसा अलैहिस्सलाम कहने लगे, ऐ हारून, इन्हें गुमराह होता देखते हुए भी तुझे किस चीज ने रोका था कि तू मेरे पीछे न आया? क्या तू भी मेरे फरमान का नाफरमान बना? हारून अलैहिस्सलाम ने कहा, ऐ मेरी माँ जाए भाई, मेरी दाढ़ी ना पकड़ और सर के बाल न खेच, मुझे तो सिर्फ ये ख्याल दामनगीर हुआ कि कहीं आप ये ना फरमाएं कि तूने बनी इसराइल में तफरका डाल दिया और मेरी बात का इंतजार न किया। मूसा अलैहिस्सलाम ने पूछा, सामरी तेरा क्या मामला है? इसने जवाब दिया, मुझे वो चीज दिखाई दी जो इन्हें दिखाई नहीं दी, मैंने तो अल्लाह के भेजे हुए के नक्शे कदम से एक मुट्ठी भर ली, इसे इसमें डाल दिया, इसी तरह मेरे दिल ने ये बात मेरे लिए भली बना दी। कहा, अच्छा जा, दुनिया की जिंदगी में तेरे लिए यही सजा है कि तू कहता रहे कि मुझे न छूना, और एक और भी वादा तेरे साथ है जो तुझसे हरगिज न टलेगा। अब तू अपने इस माबूद को भी देख ले जिसका एतकाफ किए हुए था, हम इसे जलाकर दरिया में रेजा रेजा उड़ा देंगे। असल बात यही है कि तुम सबका माबूद बरहक सिर्फ अल्लाह है, इसके सिवा कोई परस्तिश के लायक नहीं, इसका इल्म तमाम चीजों पर हावी है। इसी तरह हमने तेरे सामने पहले की गुजरी हुई वारदातें बयान कर दी और यकीनन हम तुझे अपने पास से नसीहत फरमा चुके हैं। ये थी आयत नंबर 83 से 99, 83 से 99। इसका उन्वान है, हर दौर के सामरी अवाम को बेवकूफ बनाते हैं। वाक्य बड़ा वाजे है, मूसा अलैहिस्सलाम जब वादी ती में आए तो अब जरूरत थी इस बात की कि अब इस कौम को जो इतने साल से गुलामी के अंदर पिस चुकी थी, अब इनकी हिदायत का इंतजाम किया जाए। और मूसा अलैहिस्सलाम का जो मामला था वो दो तरह का था। पहले दौर में उन्होंने बनी इसराइल को फिरौन के चुंगल से आजाद करवाया, उस वक्त वो एक दाई के रूप में दिखने लगे, लेकिन जब वो वादी ती में आए अब जरूरत थी इन लोगों की रहनुमाई की जाए और इसके जरिए से वो अल्लाह ताला के करीब आए, जो चीज उनसे मतलूब है वो करे। इसी तरह हुआ क्या कि जब ये मूसा अलैहिस्सलाम गए, पीछे से बछड़ा कैसे बन गया? कहते कि कदीम रिवाज के मुताबिक मिस्री औरतों ने खूब भारी भरकम जेवरात अपने ऊपर लादे हुए थे, जब आहिस्ता आहिस्ता जेवर उठा उठा के थक गई, अब क्या किया जाए। इतने में एक गाय को पूजा करता देखकर दिल में ख्याल आया, क्योंकि मिस्रियों के साथ रहते रहते इनके अंदर भी गौ माता परस्ती का तस्वुर आ चुका था, इनके लिए गाय एक मुकदस जानवर बन चुकी थी। उस सामरी ने कुछ इस किस्म का करतब दिखाया कि जिसकी वजह से वो गाय के अंदर से एक आवाज आने लगी, उसका पेट अंदर से खाली था, कुछ कंकर रखे और एक ऐसे जंगल में रखा कि एक कान से आवाज जाती और शायद मुंह के रास्ते निकलती तो वो अंदर कंकर बचते, उससे लगता कि ये बछड़ा बोल रहा है। आज हम इस बात को सुनते हैं तो हमें बड़ी अजीब बात लगती है, लेकिन आज भी देखिए कि कई ऐसे तरीके हैं कि लोगों को बेवकूफ बनाया जाता है। मैं एक नाम लूंगी, आप इससे किसी सोच में ना जाइएगा, सिर्फ बात समझाने के लिए कि उन्होंने तो एक बछड़े को बना के जो अजीबो गरीब चीज थी और उसके अंदर की आवाजों को देख के खुश हुए, आज हम घंटों अपने बच्चों को जिन चीजों के आगे बिठाते हैं वो क्या है? क्या वो भी कोई बछड़े नहीं? क्या वो भी गाय और ऐसी चीजें नहीं? ये ख्याल मुझे कब आया, जब मैं एक फ्लाइट में थी और उस दिन वो जो जहाज था वो ऐसा था कि उन्होंने बड़ी स्क्रीन सामने लगाई हुई थी, सबकी छोटी नहीं थी, तो ला मुखाला आपकी नजर उस पर पड़ती थी, तो उसमें उन्होंने एक कार्टून चलाया हुआ था, बिल्कुल उसमें मुझे यही कहानी दिख रही थी, गाय के बच्चे थे, बकरियां थी और क्या कुछ, और वो अजीब वो गरीब सी हरकतें कर रहे थे, और चूंकि मैं बगैर आवाज के सुन रही थी तो मुझे और भी अजीब लग रहा था। तो मुझे ख्याल आया कि क्या आज भी ऐसे दौर नहीं है कि हम भी बेजान चीजों को उल्टी सुलटी हरकतें करता देख कर अपने बच्चों का मिजाज बिगाड़ देते हैं, और देखो कल फिर वो दूसरों पे हंसेंगे तो हमें क्यों बुरा लगता है? इंसान की तबीयत है कि अगर उसका टेस्ट खराब हो जाए तो उसको खराब चीज में मजा आता है। देखिए जब मिजाज बिगड़ता है ना तो खराब चीज ज्यादा अच्छी लगती है, जिसका टेस्ट अच्छा होता है उसको खाने का टेस्ट फौरन पता चलता है कि ये अच्छा है या बुरा है। लेकिन जब कौमों का मिजाज बिगड़ता है ना तो कभी जरा एक दिन आप आता है 15-20 मिनट सिर्फ आप किसी कार्टून को देखें, क्रिटिकली देखें और फिर सोचें कि इससे सोच क्या डिवेलप हो रही है। कोई गिर रहा है तो आप हंस रहे हैं, कोई किसी को धक्का दे रहा है तो आप हंस रहे हैं, कहीं कुछ हो रहा है कहीं कुछ हो रहा है, यही चीज फिर आज हमारे कॉमेडी ड्रामो में दिखती है, यही हमारे स्टेज ड्रामो में दिखती है कि जहाँ सास का मजाक उड़ा के लोग खा 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 हंस रहे हैं, ससुर का मजाक उड़ाया जा रहा है, जहाँ शोहर का मजाक उड़ाया जा रहा है। और मैं सोचती हूँ कि इंसान इतना गया गुजरा हो जाता है कि उसका ये मिजाज है? इस्लाम कहता है, आगे आप पढ़ेंगे इंशाल्लाह सूरत हुजरात में, कि कोई किसी का मजाक न उड़ाए, कोई किसी के ऊपर हंसे ना, लेकिन आज हमारा मिजाज इतना बिगड़ा, संजीदा चीज हो तो हम कहते हैं बोर हो गए, नींद आने लगती है, दिल नहीं लगता, बहुत जरूरत नहीं, ऐसा नहीं वैसा नहीं, ये स्लो है, ये फुला है, ये बहुत फास्ट है, اللہ تعالیٰ نے بہت ساری حلال قسم کی بھی انٹرٹینمنٹ رکھی ہے. جب مزاج اچھا ہوتا ہے نا, میں تو اس کو ہی سمجھتی ہوں کہ جب مومن کا مزاج فطرت کے موافق ہوتا ہے نا تو اللہ بذکر اللہ تطمئن القلوب. وہی وقت جو اس کو ایک بیکار فرسودہ فلم اور ایک ایسی کہانی کو دیکھ کے ملتا ہے جو اس کو اس سے زیادہ لذت اس کو اللہ کے کلام میں ملتی ہے. پھر آپ دیکھیے کہ جو چیزیں فکشن کے طور پہ دکھائی جاتی ہیں, میں کچھ کہوں گی ہنسیے گا نہیں لیکن سوچیے گا ضرور. ایک لڑکا ہے اور وہ ایک پھول لے کے ایک لڑکی کے بالوں میں لگانا چاہتا ہے, پھر وہ اس کو دیکھ کے اچھلتا ہے اور جا کے ایک ڈالی کے ساتھ لٹک جاتا ہے, پھر وہاں سے ایک دم وہ گانا گانے شروع ہو جاتا ہے, پھر وہ اس لڑکی کی ساڑی کا پلو پکڑ کے اس کو گھماتا ہے. ذرا سوچیے یہ عقل کیا کہتی ہے. جانور یا بندر تو ایسی حرکتیں کرتے ہوئے اچھے لگیں گے, کیا آپ نے ریئل لائف میں کسی کو ایسا کرتے دیکھا؟ اگر کوئی کرنے لگ جائے بیٹھے بیٹھے ایک دم آپ کا شوہر اٹھے اور اس طرح اچھل کے گھومنا شروع ہو جائے اور جلدی سے ایک پھول لا کے آپ کے بالوں میں لگا دے اور آپ کو دیکھ کے گانا گانے لگے, کبھی آج تک آپ کے ساتھ ہوا؟ میرے ساتھ تو نہیں ہوا پچھلے اتنے سالوں میں, اور مجھے اس کی ضرورت بھی نہیں محسوس ہوئی. ایک موقع تھا میری ینگس کے ساتھ بات ہو رہی تھی اور یہی باتیں ہو رہی تھیں اس دن کلاس میں ڈسکشن میں کہ انٹرٹینمنٹ اس سے تو اچھا لگتا ہے, ہم اپنے لو کو ایکسپریس کرتے ہیں, دس اینڈ دیٹ, تو اس سے یہ ہوتا ہے وہ ہوتا ہے. میں نے کہا کہ یہ تو ایک ایسے مصنوعی سہارے ہیں. جب دل میں شوہر اور بیوی کے سچی محبت ہوتی ہے آپ کو کبھی اس کی ضرورت ہی نہیں پڑتی. مجھے تو نہیں یاد کہ میرے شوہر نے مجھے آخری دفعہ تحفہ کب دیا ہوگا, کس عید پہ دیا یا کس پہ دیا. جب سچے جذبے ہوتے ہیں ٹھیک ہے, اللہ تعالیٰ نے اس کا اظہار تو ہر دن رکھا ہے. میں سوچتی ہوں کہ ایک اچھی نیک سیرت بیوی جب کھانا پکاتی ہے اپنے شوہر کے لیے, وہ ہر دن اس کا ایک تحفہ ہے. وہ جتنی محبت اس میں ڈال سکے وہ ڈالتی ہے. اس کا دل رہتا ہے کہ میرا شوہر اس کھانے کو اچھی طرح کھائے, اس کے کپڑے استری کرتی ہے, اس کے کپڑے دھوتی ہے, اس کے دل میں ایک محبت آ رہی ہوتی ہے. اللہ تیرا شکر ہے تو نے مجھے ایک شوہر دیا, ایک نیک شوہر دیا. میں یہ کپڑے استری کروں گی, یہ میرے دھلے ہوئے کپڑے پہنے گا, مجھے اس کی نیکیوں میں اجر ملے گا, یہ کھانا کھائے گا, اس کے کھانے کے بعد اس کی نمازیں ہوں گی. یہ تو ایک زندہ تعلق ہے. اور یہ کیا مردہ تعلق ہے کہ ناچ کود کے گانا گا کے سو گئے؟ یہ کون سا کلچر ہے؟ یہ مزاج بگڑا ہوا ہے. جب سامری کلچر عام ہوتا ہے نا تو لوگ کھیل تماشوں کو دل کی خوشی بناتے ہیں. یاد رکھیے جھوٹے جذبات کبھی دل کی خوشی نہیں دیتے. جیسے ان کے ساتھ ہوا, اس طرح بہک کے کہ موسیٰ کا سچا پیغام بھول گئے. موسیٰ ان کے لیے وہی کتاب ہدایت لینے گئے اور یہ پیچھے سے کیا کچھ کر رہے ہیں. یہ قوموں کے مزاج کے بگڑنے کی بات ہے. اور یاد رکھیے با مقصد قومیں بھی ایسا نہیں کرتی جو ہم بے مقصد قومیں کرتی ہیں. ان کے بھی انٹرٹینمنٹ کے کچھ وقت مقرر ہوتے ہیں. ہو سکتا ہے ان کا کوئی ویکینڈ ایسا ہوتا ہوگا کہ جس دن وہ ایک دن پارٹی میں جا کے یا کوئی فلم یا مووی دیکھ کے کر لے. ان کا مزاج یہ نہیں ہے جو آج ہم مسلمانوں کا بن چکا کہ رات ہوتی نہیں سو نہیں سکتے جب تک انڈین مووی نہ دیکھے. جتنے ہمارے چھٹیوں کے دن آتے ہیں اتنی زیادہ موویز چلتی ہیں. ہم ہر وقت فن کے موڈ میں کیوں رہتے ہیں؟ کبھی غور کر کے دیکھیے گا. اس وقت ہم مسلمانوں کا کلچر فن کلچر بن چکا. میں غلط کہوں تو مجھے آپ ٹوک سکتے ہیں, لیکن اب دیکھیے کھانا کھلانے پکانے رکھنے پہننے اوڑھنے شادی بیاہ ہر چیز جو ایسی لگتی ہے کہ بس انٹرٹین, بس فن فن, یہ ہوگا وہ ہوگا. اور اسی وجہ سے آپ دیکھیے کہ ہم ایک با مقصد کام نہیں کر سکتے. جب کہا جاتا ہے کہ اللہ کے کلام کے لیے کچھ وقت لگا لیا جائے, ہم کیوں نہیں لگا سکتے؟ کبھی سوچیے گا, ہم سب لکھے, آخر کون سی چیز ہے جو مجھے کمٹمنٹ سے روکتی ہے؟ کون سی چیز ہے جو مجھے اس پیاری کتاب, اتنی خوبصورت کتاب کہ جو مجھے دنیا آخرت سے بے نیاز کر دیتی ہے, اس سے کون سی چیز روکتی ہے؟ وہ یہی فن تماشے ہوں گے. ویکینڈ ہمارے کہاں جاتے ہیں؟ ہمارا منڈے کا دن پریشان کیوں گزرتا ہے؟ کیونکہ ہم نے پچھلے دو دن اتنے کھیل تماشے دیکھے ہوتے ہیں. آج وہاں پارٹی, آج وہاں دے. اور جب اللہ کی نعمتیں ہمارے پاس زیادہ ہوتی ہیں نا, پھر اس کا اظہار چاہتے ہیں. جب کپڑے بہت اچھے ہیں اب پہنیں گے تو صحیح, اب پیسہ بہت ہے اب کھانے بھی کھائیں گے اور کھلائیں گے. پھر ایک پارٹی, پھر دوسری پارٹی, پھر تیسری پارٹی. اسلام منع نہیں کرتا, لیکن ایک حد, ایک طریقہ, ایک سلیقہ. ہر بندہ اپنی زندگی میں اگر پرائیورٹائز کر لے تو اس کی زندگی میں دن میں ہی کئی موقع ایسے خوشی کے آ جاتے ہیں کہ اس کو بعض دفعہ یہ مصنوعی سہاروں کی ضرورت نہیں رہتی. ہمارا ایک فنکشن جو ہوتا ہے وہ کم از کم 5-6 گھنٹے لے لیتا ہے. یہ تو وہ ہیں جو آپ نے وہاں جا کے آ کے گزارے, لیکن اس سے پہلے کی تیاری اور اس کے جو اثرات ذہن پہ رہتے ہیں. اب صرف ایک شادی سے واپس آئے, یعنی شادی دیکھ کے آئے یا کوئی پارٹی یا فنکشن, اس کے بعد کیا ہوگا؟ آپ دیکھیے کہ پوری رات آپ سوئیں گے نا, آپ کے ذہن میں وہ ریل چلے گی, کسی کی شکل گھومتی ہوئی, کہیں دلہن آ جائے گی, کہیں دلہا آ جائے گا, کہیں کھانا آ جائے گا. آپ وہ اس دن نہ فوکس نہیں کریں گے. آپ اس دن گھر آ کے اگر آپ نے نماز نہیں پڑھی, وہ نماز پڑھ کے دیکھیں, وہ ڈسٹریکشن ہوگی. یہی اس سامری کی کہانی تھی. کبھی سوچئے اس نے کیوں بچڑا بنایا. یہ موسیٰ علیہ السلام کے پیچھے اس قوم کو ذہنی طور پہ اتنا مصروف کرنا چاہتا تھا کہ تورات کی صورت میں جو موسیٰ علیہ السلام کے ساتھ ایک پیاری کتاب آنے والی تھی, یہ اس کو لینے کے قابل نہ ہو. اور یہی ہوا. اللہ نے موسیٰ کو تورات دی خوبصورت تختیوں میں زمرد, یعنی آپ اپنے زیورات میں چند سٹونز لگواتے ہوں گے نا زمرد کے, یہ جو گرین کلر کا ہوتا ہے, ایمرلڈز بولتے ہیں غالباً اس کو. موسیٰ علیہ السلام کو جو تورات ملی تھی یہ ان تختیوں پہ لکھی ہوئی تھی. ذرا سوچیے اس کا کیا حسن ہوگا جس کو اللہ نے اپنے لیے رکھا. اور روایتوں میں یہ بھی آتا ہے کہ تورات کو اللہ نے اپنے ہاتھوں سے لکھا تھا. لیکن جب قوم نافرمانیوں میں آتی ہے, موسیٰ علیہ السلام کے اندر غیرت تھی اتنی زیادہ اس بات کی کہ انہوں نے ان کے اس کھیل تماشے کو دیکھ کے وہ تختیاں پھینکی اور وہ ٹوٹ گئی. یہ بنی اسرائیل کی تاریخ دیکھیے, یہ بننے سے پہلے ٹوٹی. انہوں نے تو اپنی کتابوں کو بگاڑ بگاڑا سو بگاڑا، ان کو شرک کرتا دیکھ کر موسیٰ جیسا شخص جو حضر علیہ السلام کو بھی ایسے کام کرتے دیکھ کر چپ نہ رہے، انہوں نے غصے سے وہ تختیاں پھینکی۔ ایمان کا اظہار ہے، ہم کسی کو غلط کام کرتے دیکھ کے کہتے اٹس اوکے، نو پرابلم، مائنڈ یور بزنس، ڈونٹ ٹاک اباؤٹ ریلیجن، ایوری بڈی کیپ یور سیلف اوے، جو بھی کرو۔ اس طرح کے خوبصورت جملے بنا کے ہم اپنے آپ کو ان چیزوں کے اندر کر لیتے ہیں۔ اللہ تعالیٰ سے یہی دعا ہے کہ وہ ہمیں ایسی چیزوں کا احساس دلا دے۔ اور آپ دیکھیے کہ پھر بھائی اور بھائی کا کیا تعلق ہے، یعنی ایک ایک لفظ کے اندر ہمارے لیے معنی کے سمندر ہے کہ موسیٰ علیہ السلام جو ایک لیڈر تھے، اپنے پیچھے ہارون کو ایک اسسٹنٹ کے طور پہ نامینیٹ کر کے گئے، لیکن قومیں بھی بگڑی ہوئی ہوتی ہیں تو وہ ہر ایک کی نہیں مانتی۔ لیڈر کی بات تو وہ خوب اچھی مانتے ہیں، جب سامنے ہوتا ہے تو اس کے آگے پتا بھی نہیں ہلتا، لیکن اس کے وہاں سے ہلنے کی دیر ہے کہ پھر ان کا حال کیا ہوتا ہے، کہ ہم یہ دوسروں کو کچھ سمجھتے نہیں۔ تو اصل میں پھر بات یہ ہے کہ وہ دوسروں کو سمجھنا یا نہ سمجھنا نہیں، بلکہ وہ اسی بات کا اظہار ہے کہ ہمارے دل کے اندر ابھی بھی کبر ہے۔ منع رزن ہو فإنه يحمل يوم القيامة وزرا، اس سے جو منہ موڑ لے گا وہ یقیناً قیامت کے دن اپنا بھاری بوجھ لادے ہوئے ہوگا، جس میں ہمیشہ ہی رہے گا۔ اور ان کے لیے قیامت کے دن بڑا بوجھ ہے۔ کون سا ہے وہ قیامت کا دن؟ فرمایا یوم ينفخ في الصور، جس دن سور پھونکا جائے گا، اور گناہ گاروں کو ہم اس دن دہشت کی وجہ سے نیلی پیلی آنکھوں کے ساتھ گھیر لائیں گے۔ وہ آپس میں چپکے چپکے کہہ رہے ہوں گے کہ ہم تو دنیا میں صرف 10 دن رہے، جو کچھ وہ کہہ رہے ہیں اس کی حقیقت سے ہم باخبر ہیں۔ ان میں سے سب سے زیادہ اچھی راہ والا کہہ رہا ہوگا کہ تم تو صرف ایک ہی دن رہے۔ وہ آپ سے پہاڑوں کی نسبت سوال کرتے ہیں، یعنی قیامت کے دن ان کا کیا ہوگا، تو آپ کہہ دیں کہ انہیں میرا رب ریزہ ریزہ کر کے اڑا دے گا، اور زمین کو بالکل ہموار صاف میدان کر کے چھوڑ دے گا، جس میں نہ تو کہیں موڑ توڑ دیکھے گا نہ اونچ نیچ دیکھے گا۔ یومئذین یتبعون الداعی، جس دن لوگ پکارنے والے کے پیچھے چلیں گے، جس میں کوئی کجی نہ ہوگی، اور اللہ رحمان کے سامنے تمام آوازیں پست ہو جائیں گی، سوائے خسر پسر کے تجھے کچھ بھی سنائی نہ دے گا۔ یومئذ لا تنفع الشفاعۃ، اس دن سفارش کچھ کام نہ آئے گی مگر جسے رحمان حکم دے اور اس کی بات کو پسند فرمائے۔ جو کچھ ان کے آگے پیچھے ہے اسے اللہ ہی جانتا ہے، مخلوق کا علم اس پر حاوی نہیں ہو سکتا۔ وانت الوجوہ للحی القیوم، تمام چہرے اس زندہ اور قائم اور دائم مدبر اللہ کے سامنے کمال عاجزی سے جھکے ہوئے ہوں گے۔ یقیناً وہ برباد ہوا جس نے ظلم لادا۔ ومن یعمل من الصالحات وهو مؤمن، اور جو نیک عمل کرے اور ایمان والا بھی ہو، تو نہ اسے بے انصافی کا کھٹکا ہوگا اور نہ حق تلفی کا کھٹکا ہوگا۔ اسی طرح ہم نے تجھ پر عربی قرآن نازل فرمایا اور طرح طرح سے اس میں ڈر کا بیان سنایا تاکہ لوگ پرہیزگار بن جائیں یا ان کے دل میں سمجھ بوجھ تو پیدا کرے۔ فتعال اللہ الملک الحق، پس اللہ علی شان والا سچا اور حقیقی بادشاہ ہے۔ تو قرآن پڑھنے میں جلدی نہ کر اس سے پہلے کہ تیری طرف جو وحی کی جاتی ہے وہ پوری کی جائے۔ ہاں یہ دعا کر، قُل رب زدنی علما، کہ میرے پروردگار میرے علم کو بڑھا دے۔ آمین۔ یہ تھی آیت نمبر 100 سے 114، 100 سے 114، اس کا عنوان ہے میدان محشر کی کچھ جھلکیاں۔ ہم نے ان پوری آیات میں قیامت کے دن پیش آنے والے مختلف معاملات کو دیکھا۔ پہلی چیز جو ہم نے دیکھی کہ وہ لوگ جنہوں نے اعراض کیا، پیچھے تورات کی بات تھی، اب قرآن کی بات ہے، کہ جو اللہ کے نبیوں کی طرف سے آئی ہوئی وحی سے اعراض کرتے ہیں، تو کل قیامت کے دن وہ نیلی پیلی آنکھوں سے دکھیں گے۔ یہی چیز آگے آ رہی ہے، ہم وہاں مزید اس کو دیکھیں گے، لیکن یہاں جو چیز ہائی لائٹ کرنے کی ہے وہ کر لیجئے۔ آیت نمبر 103 کا آخری حصہ، اِلَّبِسْتُمْ إِلَّا عَشْرًا، یہ ہے اس دنیا کی حقیقت، کہ لوگ یہ سوچیں گے کہ ہم اس دنیا میں صرف 10 دن رہے۔ آج دیکھیے کہ جب کسی کو دنیا میں بہت خوشی اور بہت زیادہ فن چاہیے، تو اس کو یہ کہا جائے کہ دیکھو اگر تمہیں کوئی 10 دن کے لیے فن منانے کے لیے رکھ دے اور اس کے بعد پھر تمہاری ہمیشہ کے لیے پکڑ ہو، تو کیا یہ پسند کی بات ہے؟ کوئی بھی نہیں پسند کرے گا۔ یعنی کوئی مریض یہ کہے کہ مجھے بس ایک ہفتہ تک جو میں چاہوں کھانے دیں، اس کے بعد میں جتنا مرضی بیمار ہوں، میرا ٹانگ کاٹ دیں، میرا ہاتھ کاٹ دیں، میرے جسم میں کوئی تکلیف ہو جائے، میں اس کی پرواہ نہیں کرتا، تو ناسنجی کی بات ہوگی نا۔ کوئی یہ کہے کہ بس مجھے 10 دن کے لیے فلاں ملک کا وزیر بنا دیں، اس کے بعد چاہے 11ویں دن مجھے خصولی پہ چڑھا دے، کوئی بھی نہیں چاہے گا۔ تو یہ دنیا میں ہم کیا کر رہے ہیں؟ آج اگر ہم اس دنیا کو من چاہی زندگی چاہتے ہیں، تو یاد رکھیے کہ پھر وہ دنیا رب چاہی ہوگی۔ اللہ نے 2 چاہتیں ہمارے سامنے رکھ دی، ایک کیا ہے کہ اس دنیا کو تم اللہ کی چاہت سے گزار دو، نتیجے میں وہ آخرت کی جو گھڑی ہیں وہ تمہاری چاہت کی ہوں گی۔ वहाँ तुम जो चाहोगे वो होगा। लहुम फी हमा यश्तहून, यहाँ क्या है जो मैं चाहूँ वो दे दो। कितना नफे का सौदा है। कोई सिर्फ 10 दिन काम करे और उसको फॉर एवर के लिए पेंशन लग जाए, उसको हर महीने चेक मिल जाए कि बस इसने वो 10 दिन काम किया था हमारी कंपनी के लिए और वो इतने मजबूत दिन थे या इतनी हमें ज्यादा जरूरत थी, हम इसका इतना रिगार्ड करते हैं कि अब इसकी लाइफ टाइम हम पे लगा दें। कौन इस डील को ठुकराएगा? आज मुसलमानों को भी तो यही दिया। एक रिवायत बहुत ही खूबसूरत है जिसमें तीनों मजहबों का तकाबुल किया गया। आपने फरमाया कि एक शख्स ऐसा है कि जिसको काम करवाने की जरूरत थी, उसने कुछ लोगों को हायर किया, सुबह से लेके जोहर तक का जो वक्त था उन्होंने मेहनत की, उसके बाद उन्होंने उनको फारिग कर दिया मजदूरी देके। फिर उसके बाद एक दूसरी शिफ्ट आई, दूसरे लोगों को बुलाया, उन्होंने जोहर से असर तक काम किया, उसने उनको भी वही पे दे दी, चले गए। अब वो चले गए लेकिन अभी काम बाकी था। अब दिन का हिस्सा बहुत थोड़ा था, सिर्फ असर से मगरिब का जो वक्त था जो मे भी 1 घंटा 1.25 घंटा ही तकरीबन बनता है बाज़ औक़ात, कहा कि उसने फिर एक तीसरी कौम को हायर किया कि जिसको कहा कि देखो अब मुझे काम जरूर करवाना है और काम अहम है, ये तुम थोड़े से अरसे में कर दो, मैं तुम्हें उतनी ही पे दूंगा जितनी के मैंने सुबह वालों को दी। ये तीसरी कौम आई, इन्होंने काम किया, थोड़ा अरसा काम किया लेकिन इनको उससे भी ज्यादा पे मिल गई। फरमाया पहली मिसाल यहूद की है, दूसरी मिसाल नसारा की है और तीसरी मिसाल उम्मत मुस्लिमा की है। हम तो अल्लाह का लाख लाख शुक्र करें कि 60 से 70 साल उम्र है। मैं आज ये बात कह रही हूँ पूरे शऊर से सोच रही हूँ इस बात को साथ कि हमारी उम्र सिर्फ 60 और 70 साल की है ना, इसमें से पहले 10 साल निकाल दें बेशौरीपन के। वो भी अलग बात है कि आज हमने बच्चों को भी नाफरमानियां सिखा दी, लेकिन चले फरिश्ते नहीं लिखते उसको निकाल दें। अल्लाह उम्र के साथ दिल से गुनाहों की मोहब्बत निकाल दे तो निकाल दे, वरना हम खुद तो नहीं निकलने देते। बीच के चले 30 40 साल हम खूब मस्ती जाते हैं, जवानी दीवानी मस्ती मौज ये वो कर करा के जब आखिरी दिन रहते हैं, वो भी अल्लाह ही तौफीक दे दे, तो फिर हम अल्लाह को राजी करने की कोशिश करते हैं। बिलफर्ज एक ऐसा शख्स जब दुनिया से जाएगा तो उसके नामे अमाल में 30 साल के गुनाह होंगे ना, 30 साल की खड़मस्तियां होंगी ना। जरा सोचिए पिछली कौमें तो 300 300 400 400 साल की थी, अगर हमारी उम्र भी इतनी लंबी होती नामे अमाल में कितने लंबे गुनाह होते। अल्लाह के नबी ने फरमाया कि सबसे ज्यादा अच्छा वो शख्स है कि जिसकी मन ताला उम्र हो व खैर अमल हो, जिसकी उम्र लंबी हो और उसमें नेकियां भी ज्यादा करे, और वो शख्स है कि जिसकी उम्र लंबी हो और उसके गुनाह भी ज्यादा हो। आज देखिए आपने फरमाया कयामत के दिन वो लोग जिनकी 60 साल से उम्र ऊपर हो गई उनका हिसाब सख्त लिया जाएगा, यानी इनका कोई उजर नहीं चलेगा। ये सीखा था, ये किया था, वो किया था, वक्त नहीं मिला, बच्चे थे, ये था वो था, उम्र कितनी थी 60 साल? नहीं, ये झूठ बोल रहा है, 60 सालों में इसको थोड़ा सा भी वक्त नहीं मेरे लिए मिला। और अल्लाह ताला कयामत के दिन हिसाब सख्त करेगा। इसलिए तो खुशकिस्मत है वो लोग जो थोड़ी उम्र पा जाए लेकिन अल्लाह की फरमा बरदारियों की पाए। लंबी लंबी उम्रों को पाना और अल्लाह की नाफरमानियों के साथ उस दिन खड़े होना, ये आज तो हमें समझ नहीं आता, ये वहां समझ आएगा। अल्लाह ताला फरमाते हैं कि ला यखाफु ज़ुल्मम वला हदमा, आयत नंबर 112 का आखिरी हिस्सा हाईलाइट कर लीजिए। अल्लाह ताला कहते हैं कि जो अच्छे अमल करेगा और वो मोमिन होगा, ना उस पे कोई कमी होगी ना उस पे ज्यादती होगी। यकीन करें कि आप आखिरत के दिन के मनाजिर अपनी आंखों में आज ही ला सकते हैं, कोई अचानक हिसाब नहीं होगा। मैं आप सबको अगर यहाँ पूछूं कि आप बताएं कि आपके साथ कल क्या होने वाला है, तो आपके मुझे क्या पता, जहां अल्लाह ने भेजना होगा भेज देगा, अल्लाह की मर्जी नहीं उसकी मर्जी नहीं है, ये आपकी और मेरी मर्जी है। हम यहाँ बैठ के अपने रिजल्ट कार्ड तैयार कर रहे हैं, हम पेपर्स दे रहे हैं, पेपर्स के अंदर ही पता चल जाता है कि कितने सवाल गलत है, पेपर्स में पता चल जाता है कि इस दफा 80% आएंगे या 90 आएंगे या 70 आएंगे। और अगर हमें नहीं पता चल रहा तो दुआ करें हम कि अल्लाह हमारे शऊर को खोल दे। वो तो ना समझ होगा ना, पेपर दे के आए और पूछो कि बेटा क्या हुआ कैसा रहा, पता नहीं, कितने सवाल ठीक थे पता नहीं, कितने गलत थे पता नहीं, पेपर कैसा था पता नहीं, जो एग्जामिनर ने करना होगा कर देगा। माँ कहेगी तुम्हें नहीं पता, सबको बताता है। हम पेपर देने के बाद आते हैं तो घर में एक 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 नंबर के हिसाब लगाते हैं, अच्छा इसमें इतने आ जाएंगे, इसमें इतने आएंगे, इतने आएंगे। हो सकता है आपने सोचा कि मेरे इंशाल्लाह ताला 80 मार्क्स आ जाएंगे, जब रिजल्ट आए क्वाइट पॉसिबल कि वो 80 की बजाय आपके 75 आ जाए, और ये भी पॉसिबल है कि 85 नहीं 90 भी आ जाए। आपने बहुत रिस्ट्रिक्टेडली सोचा, उन्होंने आपको लीनियट दे दिया, आपने बहुत लीनियट सोचा वो सोचा, लेकिन ये बताइए कि क्या ये पॉसिबल है कि आप तो ये सोच के बैठे हो कि मेरे 80 मार्क्स आएंगे और जब रिपोर्ट कार्ड आए तो आपके 30 मार्क्स हो, 25 मार्क्स हो, 20 हो, अंडा हो, मुमकिन ही नहीं। ये है खुशफहमियां जो आज शैतान ने हमारे दिलों में डाली हुई है। मौज कर, उसको पता है कि एक दफा इनको अपने नंबर पता चल गए कि क्या दे रहे हैं तो इनकी तो खुशी खत्म होगी। देखिए जिस बंदे को पता चल जाए मेरा पेपर अच्छा नहीं हो रहा, उसकी कैफियत याद करें, कोई पेपर याद करे आपका पेपर अच्छा ना हो, ना आपको घर आके खाने को दिल जाता है, थकन भी होती है, बोझ भी होता है और आप खुश नहीं होते, क्यों? आज पेपर अच्छा नहीं हुआ। जिस दिन इंसान को ये ख्याल हो गया ना कि मेरे ये आज के पेपर अच्छा नहीं हुआ, तो वो कल क्या क्या, आज का दिन अच्छा नहीं गया, रात को वो कभी चैन से बैठ नहीं सकता। और शैतान हमें यही नहीं सिखाना चाहता, वो कहते नहीं तुम्हारे पेपर बहुत अच्छे हो रहे, देखना तुमने फर्स्ट आना है, अरे छोड़ो ये क्या बात है। अल्लाह ताला कहते हैं ला यखाफु ज़ुल्मम वला हदमा, मैं एक नुक्ते का भी अजर तुम्हें दूंगा, मैं एक तकलीफ का भी अजर दूंगा, और अगर नहीं करोगे तो अजर कहाँ से आएगा। देखिए जो ब्लैंक पेपर छोड़ के आ जाए और वो कहे, दुआ मांगनी शुरू कर दे आके, अल्लाह करे मैं फर्स्ट आऊँ, अल्लाह करे मैं फर्स्ट आऊँ, अल्लाह करे मैं फर्स्ट आऊँ, क्या उसकी ये दुआ कबूल होगी? या तो फिर वो पेपर चेक करने वाला अंधा होगा, या वो कोई रिश्वत ले लेगा। इसके अलावा तो कोई सूरत नहीं उसके फर्स्ट आने की। वो कहे कि अच्छा जी बस मैं कुछ गाने लिख दूं, रात को एक फिल्म देखी थी उसकी स्टोरी लिख दूं, गलत मलत लिखा है, और आके माँ से कहे मेरे लिए दुआ करो, बस दुआ करो मैं फर्स्ट आ जाऊं। आप बताइए क्या उसकी माँ की दुआ उसको लगनी चाहिए? और लगेगी। ये है हाल उन लोगों का कि जो खुद दुआ भी अपने लिए नहीं करना चाहते और ये चाहते हैं कि दूसरों की दुआएं हमें जन्नत में ले जाएं। दुआ ये मांगे कि रब ज़िदनी इल्मा, इसको हाईलाइट कर लीजिए, ऐ मेरे रब मेरे इल्म में इजाफा फरमा। आप देखिए कि अल्लाह किसको ये दुआ सिखा रहा है, अपने नबी को। कौन सा नबी? कि जिनकी नबूवत इकरा बिस्मी रब्बिक अल्लज़ी खलक, पढ़ो अल्लाह के नाम के साथ जिसने पैदा किया। पहली वही में इल्मे दुनिया भी दे दिया और इल्मे वही भी दे दिया, उसको अल्लाह कह रहा है कि रब ज़िदनी इल्मा। तो जरा सोचिए कि हम इस दुआ को कितना पढ़े, कितनों ने इसको पढ़ा। हमने बचपन में इसको पढ़ा होगा अपने पेपर अच्छे करने के लिए, साइंस में नंबर अच्छे आ जाएं, केमिस्ट्री में अच्छे आ जाएं, फिजिक्स में आ जाएं। मैं खुद जानती हूँ, यकीन करें, मैं बहुत पीछे जाती हूँ ना, पलटती हूँ, जब मेरे इम्तिहान होने वाले होते हैं या जब भी मुझे अपने ये सब्जेक्ट देने होते थे तो मैं ये दुआ बड़ी मांगती थी कि रब्बी ज़िदनी इल्मा। और कभी अब मुझे कुरान की कोई घुट्टी समझ आ जाए या किसी चीज़ पर तदब्बुर करूँ तो मेरे दिल के अंदर से एक आवाज़ आती है कि शायद ये मेरी दुआ मुझे अब लगी है। असल इल्म तो ये है, हम उस दुनिया को पाए, और वो जो मैंने इल्म सीखा अल्हम्दुलिल्लाह साइंस का, वो मुझे आज कुरान में कितना फायदा दे रहा है। अगर मैंने इस तरह से ना सीखी होती, बहुत सारी चीजों को मैं उस तरह कभी भी रिलेट ही ना कर पाती, तो अब आप और मैं क्या करें कि इसको वजीफा बना लें। आप कहेंगे बता दें इसकी कितनी तस्वीरें रोज पढ़े। हमारा हाल यह है कि हम बस गिनने का बहुत शौक है हमें। देखिए शऊर से अगर आप आज से लेके जितने बाकी दिन रह गए हैं, इफ्तारी के वक्त बिल्कुल एक प्राइम टाइम होता है ना दुआओं की कबूलियत का, उस वक्त इस शऊर से मांगे कि अल्लाह ये जो इल्म का थोड़ा 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 टेस्ट अब मुझे आने लगा है ना, अब तो मेरा मिजाज बनने लगा है। आपको लग रहा है अब आपके अंदर वो मैं कूल एंड कामनेस देखती हूँ जो अल्लाह करे पहले दिन से होती? तो अल्लाह करे कि हम सब का मिजाज इल्मी मिजाज बन जाए, हम रिसर्च करने वाले बने, और इसकी लज्जत आपको दुनिया की हर चीज से बेनियाज करेगी। यकीन करे मैं आपको पूरे शऊर से कह सकती हूँ, ना आपके फन कम होंगे, ना आपकी पार्टीज कम होती है, बल्कि आपको एक ऐसा रुख मिल जाता है कि आपका हर काम एक मकसद के साथ होने लगता है और आपको फिर अपनी जिंदगी वर्थ इट लगती है। आप फिर एक ही दुआ मांगते हैं कि अल्लाह अभी ना मारना, अभी मैंने इल्म नहीं सीखा, अभी मैंने नहीं मरना, आऊंगी तेरे पास आना है। ये नहीं कहेंगे हाय मेरे बच्चे छोटे उनकी शादियां हो जाएं, अच्छा बेटियों का ये हो जाए। फिर आपको एक ख्वाहिश होती है अल्लाह अभी तो कुछ किया ही नहीं, अभी इल्म के कितने मोती हैं जो मैंने चुने नहीं, अभी तो कितना कुछ पढ़ने वाला है, अभी मैंने पढ़ा नहीं, अभी तो मैंने ये लिया नहीं, अभी ये दिया नहीं। और इस तरह फिर आपकी एक नई दुनिया होती है। फिर आपको वो बात समझ आएगी कि दो भूखे उनका पेट कभी नहीं भरता, एक वो है जो दुनिया का भूखा है, दुनिया का भूखे को हमेशा याद रखिए तकलीफ पहुंचती है। अल्लाह के नबी ने फरमाया कि एक वो शख्स है कि जो अल्लाह के कामों में लग जाता है, दीन के कामों में लग जाता है, अल्लाह ताला उसको उसके दो इनाम दुनिया में देता है। क्या? एक ये है कि उसके हाथ खाली कर देता है, मशगूलियत ही नहीं रहती, कोई बेकार मशगले ही नहीं रहते उसकी जिंदगी में। और दूसरी जो नेमत मिलती है वो क्या कि उसका दिल मुतमईन, उसके दिल की दुनिया इतनी वसी हो जाती है कि वो एक नई दुनिया का राखी है। इसके ऑपोजिट आपने कहा कि वो बंदा जो दिन रात दुनिया 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 भाग दौड़ कर रहा है, उसके साथ भी दो ही किस्म के काम होते हैं। पहला काम क्या होता है कि अल्लाह उसके हाथों को मशगूल कर देता है, हर वक्त मसरूफ, ये आ गया वो हो गया, अब ये मसला आज ये काम नहीं कर रहा। यकीन करें आप अल्लाह के वक्त को बचा के आप दुनिया का काम करें ना, आपके आज मैं सबक नहीं लेती, चलो मैं आज घर के कुछ काम कर लूं, मिसाल है, अल्लाह ना करे आप में से कोई ऐसा सोचता, यकीन करें कि आप अच्छा मैं आधे घंटे बाद चलूंगी, नहीं, आपका गीजर लीक करने लग जाएगा, थोड़ी देर बाद आपको पता चलेगा कि आपकी गाड़ी ठीक काम नहीं कर रही, और अच्छा ये फला अपॉइंटमेंट आ गया, अच्छा बच्चों को साथ करना, इतने मसरूफियात, कुछ तो इंसान खुशी से खुद ही ले पड़ता है, आज यहाँ की अपॉइंटमेंट है, आज वहां जाना है, आज ये चेकअप है, कुछ भी नहीं, फिर भी सारा दिन डॉक्टरों के पीछे भाग रहे हैं, अब ये करना है, अब वो करना है, तो हाथ मसरूफ होते हैं। बेकार मशगले आएंगे तो हर वक्त फिक्र ही है ना, अब इसकी बर्थडे आ गई, इसका गिफ्ट खरीदना है, अब उसकी पार्टी आ रही है, अब उसको वो देना है, नतीजा क्या निकलता है कि मसरूफियत। और दूसरी चीज जो आपने फरमाया कि उसका दिल पसीज जाता है, उसका दिल जो है ना वो घुट जाता है, एक घुटन, कुछ ना करने के बाद तकलीफ तो होती है ना कि कुछ कर नहीं रहे, वक्त गुजर गया, आज का दिन जाया हो गया, हमने इससे फायदा नहीं लिया, तो लिहाजा अल्लाह से दुआ करते हैं कि रब ज़िदनी इल्मा, और अल्लाह कलाम की ये मजलिस है तो हम सब की इस दुआ को कबूल कर ले कि अल्लाह तू हमारे लिए इल्म के ऐसे रास्ते खोल दे कि बस हम सारी दुनिया से बेनियाज होके इसी के अंदर महारत हासिल करते रहें।